नेपाल दर्पणमा साथी सुनिता पहरीसँगै लक्ष्मण कार्कीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग
चुनाव 74 स्थानीय तह
अब 24 दिन बाँकी।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
सहमति सरकार गठन हुने सम्भावना न्यून बन्दै आफ्नो नेतृत्वमा सरकार गठन हुने कांग्रेस सभापति देउबाको दावी।
स्थानीय तहको दोस्रो चरणको चुनाव असार 14 गतेका लागि सार्ने सरकारको तयारी। पछिल्लो राजनैतिक अवस्थाबारे छलफल गर्न कांग्रेस र एमालेका शीर्ष नेताको बैठक आज बस्दै।
काठमाडौँ उपत्यकामा पैदल यात्रीले अब जेब्रा क्रस वा आकाशे पुलबाट मात्रै बाटो काट्नुपर्ने। जथाभावी बाटो काट्ने 2100 भन्दा धेरै बाट आज 4 लाख बढ़ी जरिवाना संकलन।
बाबरी मस्जिद काण्डमा भाजपाका शीर्ष नेताको मुद्दा यथावत रहने, उनीहरू दोषी रहेको भन्दै मुद्दा अघि बढ़ाउने भारतीय विशेष अदालतको निर्णय।
र राष्ट्रिय महिला लीग फुटबलमा झापा कञ्चनपुर स्याङ्जा र रौतहट विजयी। च्याम्पियन्स ट्रफी क्रिकेटको अभ्यासमा भारत र बंगलादेश तथा श्रीलंका र न्यूजील्याण्डको खेल चल्दै।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल शेयर कारोबार गर्न आस्बा आस्बा भन्छन् सबैले, यो आस्बा भनेको के हो?
आस्बा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक कमाउन्ड, अर्थात् ग्राहकले शेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर शेयर दरखास्त दिने व्यवस्था हो। आस्बाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट शेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नै, नेपालभर शाखा सञ्जाल भएको नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्बा प्रणालीमा आबद्ध हुने। आस्बा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। राष्ट्रपति विद्यादेवी भण्डारीले सहमति सरकार गठनका लागि दिएको समय सकिँदै जाँदा सहमति सरकार गठन हुने सम्भावना कम हुँदै गएको छ। एक हप्ताभित्र सहमति सरकार गठन गर्न राष्ट्रपतिले समय दिए पनि दलहरूले सहमति सरकार गठनका लागि खासै पहल गरेका छैनन्। बरु संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आफ्ना नेतृत्वमा सरकार गठनको पहल शुरू गरेको छ। कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि आज बोलाएको सर्वदलीय बैठक एमाले अस्वीकार गरेपछि सहमति सरकारको सम्भावना झनै न्यून बनेको हो। एमाले बाहेकका दलसँगको बैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै नेतृत्वमा सरकार बन्ने दावी गर्नुभयो। उहाँले बैठकमा पनि आफूलाई प्रधानमन्त्रीमा समर्थन गर्न अन्य दललाई आग्रह गर्नुभएको बैठकमा सहभागी नेताहरूले जानकारी दिएका छन्। बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहालले जुन उद्देश्यका लागि छलफल आयोजना गरिएको हो त्यसमा एमाले अनुपस्थित भएपछि उद्देश्य पूरा नभएको प्रतिक्रिया दिनुभयो। उहाँले एमालेका नेतासँग पनि छलफल गर्न कांग्रेस सभापति देउवालाई सुझाव दिएको जानकारी दिनुभयो। बैठकमा सहभागी राजपा नेपालका नेता लक्ष्मण लाल कर्णली आफूहरूका माग पूरा गर्ने हो भने सरकारलाई समर्थन गर्ने बताउनुभयो। संघीय समाजवादी फोरम नेपालका नेता शिवजी यादवले आफूहरू सरकारमा नजाने तर गुण र दोषका आधारमा सरकारलाई समर्थन वा विरोध गर्ने बताउनुभयो। 7 दिनभित्र दलीय सहमतिको सरकार गठन नभएमा अब बहुमतीय प्रक्रियाबाट सरकार गठनको प्रक्रिया अघि बढ्नेछ। प्रकाश ढकालको रिपोर्ट।
संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि 7 दिनको समय दिए पनि सहमतीय सरकार बन्ने सम्भावना केवल सम्भावनामा मात्रै सीमित हुने जस्तै भएको छ। 7 दिन सकिने अघिल्लो दिन आज संसदको ठूलो दल नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सहमतीय सरकार गठनका लागि बोलाएको सर्वदलीय बैठकमा दोस्रो ठूलो दल एमाले अनुपस्थित हुनु यसकै छनक हो। कांग्रेसले सिधै आफ्नो नेतृत्वमा सरकार गठन गर्ने पहल थालेपछि बैठकमा जानु उपयुक्त नभएको एमाले अध्यक्ष ओलीले बताउनुभयो।
भोलि राति 12 बजेसम्मलाई राष्ट्रिय सहमतिको सरकार बनाउन 7 दिनको म्याद सम्माननीय राष्ट्रपति आज शेरबहादुर देउवाजीले पत्र लेखेर बोलाउनु, नेपाली कांग्रेसलाई समर्थन गर्न बैठकमा आउनुहोस्। हामीले भन्यो त नेपाली कांग्रेसको व्यवस्थाको बाजा हो, पर्सि त्यस्तो पत्र लेखे भए पनि एउटा कुरा हुन्थ्यो। अहिले राष्ट्रिय सहमतिका निम्ति समय दिएका बेला कांग्रेसलाई समर्थन गर्न आउको भन्छ यो मिलेन, त्यसकारण हामी यस बैठकमा आउँदैनौँ।
बिहानको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आफू सहमति अनुसार कांग्रेस नेतृत्वको सरकार गठनका लागि सहयोग गर्न तयार रहेको दोहोर्याउनुभयो। प्रधानमन्त्री प्रचण्डले एमाले अनुपस्थित भएपछि छलफलको उद्देश्य पूरा नभएको भन्दै कांग्रेस सभापति देउवालाई एमालेसँग छुट्टै छलफल गर्न सुझाएको बताउनुभयो।
आज चाहिँ संसदको सबैभन्दा ठूलो पार्टीको हैसियतले नेपाली कांग्रेसको सभापतिले राष्ट्रिय सहमतिको सरकारको लागि भनेर बोलाउनु भएको बैठक हो, तर प्रतिपक्षीय दल चाहिँ उपस्थित नभएको हुनाले जुन उद्देश्यको साथ यो बैठक बोलाइएको थियो त्यो चाहिँ पूरा हुन पाएन। मैले अन्तिममा चाहिँ शेरबहादुरजीलाई भनेको छु, तपाईँले प्रतिपक्षीय दलको नेतालाई एकचोटि भेटेर उहाँहरू पनि उपस्थित हुने गरी राष्ट्रिय सहमतिको विषयमा गम्भीर चर्चा गर्नको लागि भोलि अर्को बैठक बोलाउन सुझाव दिएछु।
कांग्रेस र एमालेका शीर्ष नेताले आज यसबारेमा थप छलफलको तयारी गरेका छन्। कांग्रेस र एमाले बीच छलफल भए पनि कांग्रेस र माओवादी केन्द्र बीच यसअघि भएको भद्र सहमति तत्काल तोडिने सम्भावना कम मात्र छ। एमाले कांग्रेसको नेतृत्वमा सहमतीय सरकार बन्न नसक्ने बताइसकेको छ भने कांग्रेसले एमालेलाई सरकारमा ल्याउन चाहेको छैन। कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठ सहमतीय सरकार गठनका लागि पहल भए पनि एमाले प्रतिपक्षमा बस्नु नै उपयुक्त हुने बताउनुहुन्छ।
संसदीय गतिविधिमा संसदलाई प्रभावकारी बनाउनको लागि प्रतिपक्ष बिनाको संसद प्रभावकारी हुँदैन, त्यसकारण चाहिँ नि अब त्यो मान्यता पनि ठिकै हो। अब प्रतिपक्षमा बस्ने नेकपा एमालेको दृष्टिकोण हो भने त्यो पनि त्यस्तो नराम्रो कुरा त होइन, तर सम्भव भएसम्म हामीले नेकपा एमालेलाई पनि सहमत गराएर उहाँहरूको समेत सहभागितामा सरकार निर्माण गर्नु उपयुक्त हुन्छ भन्ने ढंगको कुराहरू चाहिँ अरू दलका नेताहरूले पनि राख्नुभयो।
आजको बैठकमा सहभागी राप्रपा राजपा सहित मधेस केन्द्रीय दल पनि कांग्रेस नेतृत्वको बहुमतीय सरकारप्रति सकारात्मक देखिएका छन्। त्यसैले भोलि एक दिन कुनै आश्चर्य उथलपुथल नभए कांग्रेस सभापति देउवाको नेतृत्वमा बहुमतीय सरकार नै बन्ने सम्भावना प्रबल छ। तर अझै दोस्रो चरणको चुनाव लगायत राजनीतिक घटनाक्रम कसरी विकसित हुने हुन् भन्ने हेर्न चाहिँ बाँकी नै छ।
यसैबीच सरकारले दोस्रो चरणको चुनाव पाँच दिनपछि सार्ने तयारी थालेको छ। हिजो असार 9 गतेका लागि सारिएको चुनाव इस्लाम धर्मावलम्बीको पर्व रमजानको महत्वपूर्ण दिन भएकाले असार 14 गतेका लागि सार्ने तयारी गरिएको सरकार निकट स्रोतहरूले स्वीकार गरेका छन्। मन्त्री परिषद बैठकले भोलि यसबारे आधिकारिक निर्णय गर्ने तयारी छ। सत्तारूढ दलले रमजानको दिन परेको भने पनि अन्तरियमा राजपालाई चुनावमा सहभागी गराउन थप लचिलो हुँदै सरकार चुनावको मिति फेरि सार्ने तयारीमा लागेको हो।
राष्ट्रिय जनता पार्टी राजपालाई चुनावमा सहभागी गराउने भगीरथ प्रयत्नमा रहेको सरकारले निर्वाचन ऐन संशोधनका लागि संसदमा प्रस्ताव पनि दर्ता गरेको छ। सरकारका तर्फबाट गृहमन्त्री विमलेन्द्र निधिले संशोधन प्रस्ताव दर्ता गराउनु भएको संसद सचिवालयका सहप्रवक्ता दिल्ली रिजालले जानकारी दिनुभयो। सरकारले यो प्रस्तावलाई द्रुत मार्गबाट अघि बढ़ाउने तयारी पनि सँगसँगै गरिरहेको छ। प्रस्तावमा आधिकारिक उम्मेद्वार यकिन गर्न दलको आधिकारिक हस्ताक्षर 15 दिन अघि नै बुझाउनु पर्ने व्यवस्थालाई 3 दिनमा झार्ने प्रस्ताव गरिएको छ। सामान्य अवस्थामा संसदमा दर्ता भएको संशोधन प्रस्ताव परिपक्व हुन 5 दिन लाग्ने भए पनि सरकारले नियम निलम्बन गरेर जति सक्दो छिटो प्रस्ताव पारित गराउने तयारी गरिरहेको हो।
नेकपा एमाले भरतपुरमा तत्काल मतगणना शुरू गर्न माग गरेको छ। एमालेको संसदीय दलको बैठकले भरतपुरमा मतगणना शुरू गर्न माग गर्दै गणना शुरू नभए सड़क र सदनमा आन्दोलन गर्ने निर्णय गरेको छ। एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सत्तापक्षले शक्तिको दुरूपयोग गरेर पुनः मतदान गर्न भरतपुरमा मतपत्र च्यातेको आरोप लगाउँदै मतगणना शुरू नभएसम्म संसद र सड़क दुवैमा विरोध जनाउने बताउनुभयो।
पराजय पनि हुन सक्छ लोकतन्त्रमा, तर जनताको अभिमतको जुनसुकै कारणले होस् जनताको जुन अभिमत छ त्यसको मजाक उडाउन, त्यसको माखौल उडाउन, त्यसलाई अपमान गर्न कसैले पनि पाउँदैन। हामीले गरेका छैनौँ र हामी गर्न हामी के गर्छौँ भन्ने कुरा तत्काल निर्देशन आइहाल्छ।
एमाले भोलि बिहान 11 बजे बस्ने संसद बैठक समेत चल्न नदिने जनाएको छ। यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली सहितका नेताले प्रमुख निर्वाचन आयुक्त अयोध्या प्रसाद यादवलाई भेटेर भरतपुर घटनाबारे प्रमुख आयुक्त वा आयुक्तकै नेतृत्वमा छानबिन गर्न माग गरेका थिए। एमाले नेता सुभाष चन्द्र नेम्बाङले पुनः मतदान गराउँदा चुनाव हार्ने संकेत आउनासाथ मतपत्र च्यात्ने र पुनः मतदानको माग गर्ने परिपाटी नै बस्ने खतरा रहेकाले त्यो गर्न नहुने र भरतपुरमा गरिए एमालेलाई मान्य नहुने बताएको जानकारी दिनुभयो। जवाफमा प्रमुख निर्वाचन आयुक्त यादवले भरतपुर घटनाले आयोगलाई चिन्तित बनाएको भन्दै अनुसन्धानमा कुनै कमजोरी नहुनेमा ढुक्क हुन आग्रह गर्नुभएको थियो। यसैबीच छानबिन समितिले आज भरतपुर पुगेर सरोकारवालाहरूसँग छलफल गरेको छ। समितिले भरतपुरमा राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय तथा मतगणनाका लागि खटिएका कर्मचारीसँग छलफल गरेर भोलिसम्ममा आयोगलाई प्रतिवेदन बुझाउने गरी तयारी गरिएको छानबिन समितिका संयोजक गीता प्रसाद तिमसिनाले जानकारी दिनुभयो। मतगणना भइरहेका बेला विवाद भएपछि एमाले प्रतिनिधिले मतगणना भइरहेका बेला विवाद भएपछि माओवादीका प्रतिनिधिले मतपत्र च्यातेपछि भरतपुरको मतगणना स्थगित भएको छ।
सुविधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
नमस्कार है आमा, चुनाव जितेकै दिनदेखि आउँछु भनेको, दुःख पाएर विदेशबाट फर्कनु पर्यो अर्काले पनि, अहिले अर्कालाई कस्तो छ
हेर्नु न अध्यक्ष बाबु, दुइटै हात काटिएपछि पानी पनि अरूले खुवाइदिनु पर्छ। मेरो खपरमा त दुःख मात्रै लेखेको रहेछ।
पीर नगर्नु आमा, हात गए पनि हिम्मत गएको छैन। यस्तो दुःखमा वैदेशिक रोजगार प्रवर्धन बोर्डबाट सहयोग पाइन्छ भन्थे, अध्यक्षज्यूले केही सहयोग गरिदिए।
यस्ता मान्छेले सहयोग पाउँछन् र बाबु?
पाउँछन् नि आमा, विदेशमा काम गर्ने कामदारको करार अवधिभित्र अशक्त हुने गरी अङ्गभङ्ग वा बिरामी भएमा बढीमा 3 लाखसम्म वा मृत्यु भएमा वैदेशिक रोजगार प्रवर्धन बोर्डले 3 लाख रुपियाँ आर्थिक सहयोग गर्छ। यसबाहेक वैदेशिक रोजगार प्रवर्धन बोर्डले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका कामदारका छोराछोरीलाई 12 कक्षासम्म पढ्नका लागि छात्रवृत्ति पनि दिन्छ। यसका साथै वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने व्यक्तिको शव काठमाडौँको एयरपोर्टदेखि आफ्नो घर ठेगानासम्म पुर्याउन पनि बोर्डले निशुल्क सवारी उपलब्ध गराउँछ।
नेपाल सरकार वैदेशिक रोजगार प्रबन्धन बोर्डको सचिवालय नयाँ बानेश्वरमा सम्पर्क गर्नुहोला।
नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ल्यायो अहिलेसम्मकै सस्तो GSM डाटा प्याक।
100 रुपियाँमा पाउनुहोस् 400 MB डाटा।
ओहो कति सस्तो, 200 रुपियाँमा त 850 MB, साँच्चै सस्तो।
त्यो भन्दा सस्तो पनि छ, 300 रुपियाँमा 1500 MB डाटा लिनुहोस्, इन्टरनेटमा रमाउनुहोस्।
यो अफर एक्टिभेट गर्न मेसेज बक्समा जानुहोस्, लेख्नुहोस् DATA 400 MB र पठाउनुहोस् 1415।
नयाँ वर्षमा नेपाल टेलिकमका थप अफरहरू बुझ्न डायल गर्नुहोस् *1415#।
रमाउनुहोस् नेपाल टेलिकमको सस्तो इन्टरनेटमा। नेपाल टेलिकम, राष्ट्रको संचार।
तपाईं अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले सहमति सरकार गठन हुने सम्भावना न्यून बन्दै आफ्नो नेतृत्वमा सरकार गठन हुने कांग्रेस सभापति देउवाको दावी, चुनाव जेठ 14 गतेका लागि सार्ने सरकारको तयारी लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। भक्तपुरको चाङ्गु नारायण नगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा एमालेका उम्मेद्वार विजयी भएका छन्। चाङ्गु नारायणको नगर प्रमुखमा एमालेका केन्द्रीय सदस्य समेत रहेका सोम मिश्र र उपप्रमुखमा एमालेकै बिना बास्तोला विजयी हुनुभएको हो।
यसैबीच राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताले धनुषा र महोत्तरीका केही निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेका छन्। राजपाका कार्यकर्ताले केही कार्यालयमा तोडफोड समेत गरेका छन् भने केही कार्यालयका बोर्ड समेत जलाइदिएका छन्। संविधान संशोधन गरेर आफूहरूका माग पूरा नगर गरी हुन लागेको चुनाव बिथोल्न धनुषाका 17 र महोत्तरीका 15 निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरिएको राजपा नेपालका प्रवक्ता कृष्ण सिंहले जानकारी दिनुभयो। जिल्ला निर्वाचन कार्यालय धनुषामा भने अवरोध नभएको मुख्य निर्वाचन अधिकृत पुष्पा झाले उज्यालोलाई जानकारी दिनुभएको छ। यसैबीच झापाका धेरै जसो मतदान केन्द्र सुरक्षाका हिसाबले संवेदनशील रहेको प्रहरीले जनाएको छ। झापाका 655 मतदान केन्द्र मध्ये 127 केन्द्रलाई अति संवेदनशील, 501 केन्द्रलाई संवेदनशील र 27 मात्र सामान्यमा राखिएको छ। प्रहरी नायब उपरीक्षक हरि शर्माले सीमा क्षेत्र र विगतका गतिविधिका आधारमा झापाका मतदान केन्द्र बढ़ी संवेदनशील देखिएको जानकारी दिनुभयो। संवेदनशीलताका कारण सुरक्षाकर्मी थप गरिएको र त्यसै अनुसार परिचालन गरिने पनि उहाँले जानकारी दिनुभएको छ।
स्थानीय तहको चुनावमा उम्मेद्वार बन्न दार्चुलाका 11 शिक्षकले राजीनामा दिएका छन्। राजीनामा दिएका 6 शिक्षकको राजीनामा स्वीकृत भइसकेको र 5 स्वीकृत हुन बाँकी रहेको जिल्ला शिक्षा अधिकारी खगेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो।
बाजुराको कोल्टी विमानस्थलमा नेपाली सेनाको विमान दुर्घटना हुँदा चालक कैलाश गुरुङको ज्यान गएको छ। NA048 कल साइनको स्काई ट्रक विमान अवतरणको क्रममा दुर्घटना हुँदा पाइलट कर्णेल गुरुङको ज्यान गएको नेपाली सेनाले जनाएको छ। को पाइलट मेजर अनिता आले र सहयोगी सुबेदार पूर्णबहादुर खड्का घाइते हुनुभएको छ। अनिताको काठमाडौँमा र पूर्णबहादुरको नेपालगंजमा उपचार भइरहेको छ। सुर्खेतबाट सिमिकोटका लागि उडेको विमान सिमिकोटमा अवतरण गर्न नसक्ने भएपछि डाइभर्ट गरेर बाजुरा लगिएको थियो। तर कोल्टी विमानस्थलमा अवतरण गर्ने क्रममा विमान धावन मार्गबाट चिप्लिएर खेतमा पुगेर दुर्घटना भएको हो।
काठमाडौँ उपत्यकामा आजदेखि पैदल यात्रीले जेब्रा क्रस वा आकाशे पुलबाट मात्र बाटो काट्नुपर्ने नियम कडाईका साथ लागू भएको छ। ट्राफिक प्रहरीले जथाभावी बाटो काट्ने 3300 भन्दा बढ़ी पैदल यात्रीलाई कार्यवाही गरेको छ। उनीहरूमध्ये 2120 जनालाई 200 दरले जरिवाना गराई 4,24,000 रूपियाँ जरिवाना संकलन गरिएको र जरिवाना बुझाउन नसक्ने 1228 जनालाई भने 3 घण्टा उभ्याएर सम्झाई बुझाई गरिएको ट्राफिक प्रहरीले जनाएको छ। पछिल्लो समय दुर्घटनामा पर्ने मध्ये धेरैजसो जथाभावी बाटो काट्ने र सड़क पेटीबाट नहिँड्ने पैदल यात्रु रहेकाले कड़ा नियम लागू गरिएको ट्राफिक प्रहरीले जनाएको छ। ट्राफिक प्रहरीले जेब्रा क्रसबाट बाटो काट्न लागेका पैदल यात्रुलाई प्राथमिकता दिन सवारी चालकलाई पनि अनुरोध गरेको छ। तर काठमाडौँमा पर्याप्त जेब्रा क्रसिङ र आकाशे पुल नभएको र भएका ठाउँमा पनि जेब्रा क्रसिङ नदेखिने गरी उक्किसकेकाले समस्या भएको पैदल यात्रीले गुनासो गरेका छन्।
यसैबीच सर्वोच्च अदालतले महानगरपालिका उपमहानगरपालिका र नगरपालिकाका उपयुक्त स्थानमा पार्किङको व्यवस्था नगर्नुको कारणबारे लिखित जवाब सरकारसँग माग गरेको छ। अधिवक्ता तुलसी सिंहखडाले दायर गरेको रिटमा न्यायाधीश देवेन्द्र गोपाल श्रेष्ठको इजलासले आज सरकारका नाममा कारण देखाउ आदेश सहित अग्राधिकार दिएर लिखित जवाब माग गरेको हो। काठमाडौँ लगायत विभिन्न शहरमा पार्किङको व्यवस्था नगरिएकाले तत्काल त्यस्तो व्यवस्था गर्न माग गर्दै अधिवक्ता सिंहखडाले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो।
सर्लाईको बरहतवाबाट 7 वर्षका राकेश यादवको अपहरण भएको परिवारले जनाएको छ। हिजो बेलुकी घर नजिकै खेलिरहेका राकेशलाई नचिनेका मान्छेले उठाएर लगेको बुवा राम कैलाश रायले बताउनुभयो। राकेशको खोजी भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ।
आफन्त विदेशमा रहेका परिवारका सदस्य बिरामी भएमा उपचार खर्च पाउने भए पनि कम मात्रै निवेदन परेको पाइएको छ। वैदेशिक रोजगार प्रवर्धन बोर्डले विदेशमा रहेका कामदारका आफन्तलाई 50,000 रूपियाँसम्म खर्च उपलब्ध गराउने निर्णय गरे पनि अहिलेसम्म कम मात्रै निवेदन परेको बोर्डले जनाएको छ। उपचार खर्च दावी गर्न परिवारका सदस्यले बिरामी भएको प्रमाण पुग्ने कागजात र परिवारको सदस्य विदेश गएको पुष्टि गर्ने प्रमाणपत्र सहित बोर्डमा निवेदन दिनुपर्नेछ। अहिलेसम्म 5 जनाले मात्रै उपचार खर्चका लागि निवेदन दिएको बोर्डले जनाएको छ। क्यान्सर, मुटुको शल्यक्रिया, अल्जाइमर, मृगौला प्रत्यारोपण र पार्किन्सन्सको उपचारका लागि उपचार खर्च पाइने बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले जानकारी दिनुभयो।
गरीबी निवारण कोषको संचालक समितिले 5 जनालाई समिति सदस्यमा मनोनयन गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले नारायण कोइराला, विजय नारायण श्रेष्ठ, साधना घिमिरे भेटुवाल, महादेव बडु र विश्व शान्ति विष्टलाई सदस्यमा मनोनयन गरेको हो। उहाँहरूले आजै शपथ ग्रहणपछि पद बहाली गर्नुभएको छ। बैठकले नेपालका हिमाली तथा नेपाल तिब्बत सीमा क्षेत्रका जिल्लामा गरीबी निवारण कार्यक्रम संचालन गर्न चीन र एसियन पूर्वाधार लगानी बैंकलाई परराष्ट्र मन्त्रालय मार्फत अनुरोध गर्ने निर्णय पनि गरेको छ। बैठकले गरीबी निवारण कोषको आगामी रणनीति 1 महिनाभित्र तयार गर्न कार्यदल गठन गर्नुका साथै स्थानीय तहका जनप्रतिनिधिलाई सहभागी गराई गरीबी निवारण, व्यावसायिक विकास तथा समृद्धि विषयमा प्रदेश स्तरीय गोष्ठी सञ्चालन गर्ने निर्णय पनि गरेको छ।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाईँ अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी MPA बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि, निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू,
वस्तुगत र विषयगत दुवै खण्डको पुरै कक्षा 1 महिनामा सम्पन्न गरिने,
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमूना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमूना परीक्षा गराई फिडब्याक दिइने,
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने,
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने,
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक दुईजनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने,
होस्टलको पनि व्यवस्था छ।
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली, बागबजार, काठमाडौँ, नेपाल। सम्पर्क 01-42-46-024-42-54-301।
भूकम्प पीड़ित तथा गृह श्रमिकहरूको लागि रोजगारीको अवसर।
होमनेट नेपालको शहरी रोजगार सहायता केन्द्रले विभिन्न रोजगारदाता संघ संस्थाहरूसँगको समन्वयमा भूकम्प पीड़ित, गृह श्रमिक, विद्यालय छोडेर बसेका तथा सिप भएर पनि बेरोजगार बसेकाहरूका लागि विभिन्न अनौपचारिक क्षेत्रका रोजगारदाता संघ संस्थाहरूसँग समन्वय गरी रोजगारीका लागि सहयोग गर्ने भएकाले इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क राख्नुहोस्।
सम्पर्क होमनेट नेपाल शहरी रोजगार सहायता केन्द्र, फोन 422-2176-410-2063,
टोल फ्री नम्बर 1660-1000-19।
हामी सँगसँगै भविष्यमा, हामी सँगसँगै व्यवसायमा, हामी सँगसँगै विकासमा, हामी सँगसँगै सनराइज बैंक, राइजिंग टू सर्व।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा उज्यालो अनलाइन .com संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। पर्यटन व्यवसायी बीके श्रेष्ठको 64 वर्षको उमेरमा आज निधन भएको छ। क्यान्सरबाट पीड़ित श्रेष्ठको आज आफ्नै निवासमा निधन भएको हो। काठमाडौँको रेडिसन होटलका संचालक एवं हानका पूर्वाध्यक्ष श्रेष्ठले पर्यटन क्षेत्रमा 40 वर्षभन्दा बढ़ी योगदान गर्नुभएको छ। श्रेष्ठले विशेष गरी तारे होटलको व्यवसायीकरण गरी पर्यटन प्रवर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
शेयर बजार परिसूचक नेप्से आज घटेको छ। नेप्से आज 21.15 अंकले घटेर 1594.43 बिन्दुमा झरेको हो। वित्त र उत्पादन बाहेक सबै समूहको परिसूचक घटेको दिन आज सबैभन्दा धेरै बीमा समूह 120.5 अंकले ओह्रालो लागेको छ। 76.38 करोड़ भन्दा धेरैको शेयर किनबेच भएकोमा आज सबैभन्दा धेरै हिमालयन जेनरल इन्स्योरेन्सको 5.68 करोड़ भन्दा धेरैको शेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। यसैबीच सेन्चुरी ब्याङ्कले खरिद गर्ने भएपछि सेती फाइनान्सको शेयर कारोबार रोक्का भएको छ।
शुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट चितुवन राष्ट्रिय निकुञ्जमा सारिएका 3 बाह्र सिंगे मरेका छन्। ट्रकमा राखेर सार्ने क्रममा थकाई र अनुकूल वातावरण नभएकाले 3 बाह्र सिंगे मरेका। निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिनुभयो। वैशाख 13 गतेदेखि शुरू बाह्रसिंगे स्थानान्तरण कार्यक्रम सफल नदेखिएपछि अहिले रोकिएको छ।
विद्युत विभागले म्याग्दीमा 308 मेगावाट क्षमताका 11 जलविद्युत आयोजना निर्माणको क्रममा रहेको जानकारी दिएको छ। म्याग्दीमा 144 मेगावाट क्षमताका 7 आयोजनाले पूर्वाधार निर्माणको अनुमति पाएको र 64 मेगावाट क्षमताका 4 आयोजना पूर्वाधार निर्माणको प्रक्रियामा रहेको विभागले जनाएको हो।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको सावदिनको रविकला माध्यमिक विद्यालयमा 2,06,000 रूपियाँको अक्षय कोष स्थापना गरिएको छ। रविलाल र नर्मदा निरौलाले 2006 स्थापना गर्नुभएको विद्यालयमा उहाँका नाति र पनातीले अक्षय कोष स्थापना गर्नुभएको हो।
मेरो पनि भन्नु छ।
जेब्रा क्रसिङ र आकाशे पुलबाट बाटो नकाट्ने पैदल यात्रुलाई 200 जरिवाना तिराउन थालेको खबर उज्यालोमा पढेर र सुनेर धेरै साथीले प्रतिक्रिया दिनुभएको छ। सुजन ढुङ्गेल उज्यालोको फेसबुक पेजमा लेख्नुहुन्छ, गल्ती गरेपछि जरिवाना तिराउन पाइन्छ र तिर्नु पनि पर्छ, तर जेब्रा क्रसिङ पाएक पर्ने ठाउँमा छ कि छैन र भएका पनि मेटिएका छन् कि छैनन् त्यसतर्फ सरकारको ध्यान जाओस्।
पीएम महतर ट्विटरमा प्रश्न गर्नुहुन्छ, जेब्रा क्रसिङबाट बाटो नकाट्ने पैदल यात्रुलाई कारवाही गर्नु ठिक छ, तर जेब्रा क्रसिङमा गति कम नगर्ने गाडीलाई चाहिँ कारवाही नगर्ने।
गजेन्द्र बुढाथोकी लेख्नुहुन्छ, पैदल यात्रीबाट 4,00,000 भन्दा बढी जरिवाना उठेको रहेछ, त्यो पैसाले जेब्रा क्रसिङ नभएका ठाउँमा र मेटिएका ठाउँमा फेरि बनाउनुपर्छ, ट्राफिकलाई प्रोत्साहनका रूपमा बाँडेर पैसा सक्न पाइन्न।
जीपी अधिकारीले ट्वीट गर्दै गुनासो गर्नुहुन्छ, चुनावका कारण कक्षा 11 को परीक्षा 2 सरिसक्यो, फेरि पनि चुनावका बेला परीक्षा तोकिएको छ, सबै विद्यार्थी अन्यलमा छन्।
यसै विषयमा पीपीएच पौडेल प्रश्न गर्नुहुन्छ, सरकार हामी विद्यार्थीमाथि किन यसरी खेलबाड गरेको? कक्षा एघारको परीक्षा तीन पटक सार्दा विद्यार्थीको मनोविज्ञानमा असर परेको छ, अब परीक्षा कहिले हुन्छ? तत्कालै सार्वजनिक गरियोस्, विद्यार्थीलाई पटक पटक अन्यलमा नपारियोस्।
भरतपुरमा मतगणना नभएसम्म संसद चल्न नदिने एमालेको अडान सम्बन्धी खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा ललित थामी लेख्नुहुन्छ, भरतपुर घटना निकै दुःखदायी घटना हो, यसको निष्पक्ष छानबिन हुनुपर्छ, तर पुनमत गर्ने या मतदान गर्ने विषय टुंग्याउन निर्वाचन आयोगले छानबिन समिति घटनास्थलमा पठाउँदा पठाउँदै पनि संसद अवरोध गर्नु चाहिँ लोकतान्त्रिक प्रक्रिया हो त? मतगणना गर्ने कि मतदान गर्ने, त्यो निर्णय एमाले होइन निर्वाचन आयोगले गर्ने हो।
तर मेरो सानो परिवार नाम राखेका साथी लेख्नुहुन्छ, यदि फेरि मतदान गरियो भने हार्ने बित्तिकै मतपत्र च्यात्ने परिपाटी बस्न सक्छ, त्यसैले दोस्रो चरणको चुनावमा यस्ता घटना दोहोरिन नदिन अहिलेदेखि नै सचेत हुनुपर्छ र भरतपुर घटनालाई निष्पक्ष रूपमा छानबिन गर्नुपर्छ।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
साथीहरू, अर्जुन पोखरेल र उजिर कार्की मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो नेपाल दर्पणमा। अब केही विदेशका खबर। भारतको विशेष अदालतले सत्तारूढ़ भारतीय जनता पार्टीको माथिल्लो तहका तीनजना नेतालाई बाबरी मस्जिद काण्डमा दोषी रहेको भन्दै उनीहरू विरूद्धको मुद्दा यथावत राख्ने निर्णय गरेको छ। अदालतले सन् 1992 अयोध्यामा रहेको बाबरी मस्जिद भत्काउने तथा हिन्दू मुस्लिम नागरिक बीच हिंसा भड़काउने आपराधिक योजना बनाएको भन्दै भाजपाका पूर्व अध्यक्ष लालकृष्ण आडवाणी, वरिष्ठ नेता मुरली मनोहर जोशी र मन्त्री उमा भारतीलाई दोषी रहेको अभियोगमा मुद्दा अघि बढ़ाउने निर्णय गरेको हो। उनीहरूमाथिको मुद्दा खारेज हुनुपर्ने भन्दै यसअघि रिट दायर गरिएको थियो। तीनैजना नेता सुनवाईका बेला अदालतमा उपस्थित रहेको बीबीसीले जनाएको छ। सन् 1992 अयोध्यामा भड़किएको हिंसामा झण्डै 2000 जनाको ज्यान गएको थियो। बाबरी मस्जिद भत्काइएको ठाउँमा हिन्दूहरूले मन्दिर र मुस्लिम समुदायले मस्जिद बनाउनुपर्ने माग गर्दै आएको छ।
गर्भवतीले चुरोट खाँदा पेटमा रहेको बच्चाको कलेजोमा असर पर्ने वैज्ञानिकले बताएका छन्। स्कटल्याण्डको एडिनबर्ग विश्वविद्यालयका वैज्ञानिकले गरेको नयाँ स्टेम सेल अनुसन्धानको क्रममा चुरोट खाँदा गर्भवती साथै पेटमा रहेको बच्चाको कलेजोलाई असर गर्ने देखिएको हो। चुरोटमा रहेको रसायनको ककटेलका कारण गर्भमा रहेको बच्चाको कलेजोको विकासमा असर गर्ने देखिएको अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन्। आमाले चुरोट खाँदा गर्भमा रहेको बच्चाको कलेजोमा हानिकारक पदार्थ फेला परेको वैज्ञानिकले बताएका छन्। यस्तै चुरोटमा हुने रसायनले पुरूष तथा महिलाको प्रजनन क्षमतामा पनि असर गर्ने देखिएको छ।
नेपाल दर्पणमा अब केही खेल खबर। 18 वर्ष मुनिको ललित मेमोरियल फुटबलमा आज हिमालयन शेर्पा र नेपाल पुलिस क्लब विजयी भएका छन्। एन्फा कम्प्लेक्स ललितपुरको सातौं बाटामा भएको खेलमा हिमालयन शेर्पाले जावला खेल युथ क्लबलाई 4-3 हराएको हो। आजको दोस्रो खेलमा पुलिस क्लबले ब्रिगेड बोइज क्लबलाई 1-0 पराजित गर्यो।
वर्षाका कारण खेल प्रभावित भएपछि प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा मध्यपश्चिमाञ्चल र मध्यमाञ्चलले अङ्क बाँडेका छन्। मध्यपश्चिमाञ्चलले दिएको 124 रनको लक्ष्य पछ्याउने क्रममा मध्यमाञ्चलले 5 ओभरमा 1 विकेट बनाएर 23 रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो। प्रतियोगितामा भोलि मध्यमाञ्चल र पश्चिमाञ्चल खेल्नेछन्।
राष्ट्रिय स्तरको एन्फा महिला लीग च्याम्पियनशीप फुटबलमा आज झापा, कञ्चनपुर, स्याङ्जा र रौतहट विजयी भएका छन्। पाल्पामा भएको खेलमा झापाले दाङलाई 9-0, कञ्चनपुरले भोजपुरलाई 1-0 र काठमाडौँले मकवानपुरलाई 2-0 हराएका हुन्। यस्तै स्याङ्जामा भएका खेलमा घरेलु टोली स्याङ्जाले धनकुटालाई 13-1 फराकिलो अन्तरले हरायो भने रौतहटले 5-3 15-0 गोलले पराजित गर्यो। बाँकी र सुनसरीले भने गोलरहित बराबरी खेलेका छन्। आजदेखि शुरू भएको प्रतियोगिताको विजेताले 3,00,000 र उपविजेताले 1,50,000 रूपियाँ पुरस्कार पाउनेछ।
नवौं क्षेत्रीय नेत्रहीन पुरूष क्रिकेट प्रतियोगितामा बाँकेले विजयी शुरूआत गरेको छ। ललितपुरको पुल्चोकमा भएको खेलमा बाँकेले मोरङलाई 6 विकेटले हराएको हो। 108 रनको लक्ष्य बाँकेले 9 ओभर 1 बलमा 4 विकेट गुमाएर भेटायो। बाँकेका भरत चौलागाईले 42 रन बनाए। पहिले ब्याटिङ गरेको मोरङले 17 ओभर 3 बलमा अल आउट हुँदै 107 रन बनाएको थियो।
र आईसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत भारतसँगको अभ्यास खेलमा बंगलादेशले 325 रनको लक्ष्य पाएको छ, तर बंगलादेशले खराब प्रदर्शन गरिरहेको छ। ताजा अवस्थामा 12 ओभर 4 बलको खेल सकिँदा मात्रै 47 रन जोड्न बंगलादेशले 7 विकेट गुमाइसकेको छ। उसका इमरुल कायद 7 रनमा आउट भयो भने सौम्य सरकार 2 रनमा आउट भए। सबिर रहमानले खाता नै खोल्न सकेनन्। मुस्तिकुर रहमान 13 रन बनाएर खेलिरहेका छन्। त्यसै गरी सकिबल हसन सात रनमा आउट भएका छन्। मेमेदुल्ला र मोस्देक हुसेनले पनि रनको खाता खोल्न सकेका छैनन्। मेदी हसनले 15 रन बनाएर खेलिरहेका छन्। भारतका लागि भुवनेश्वर कुमार र उमेश यादवले 3-3 विकेट लिएका छन्। यसअघि पहिले टस हारेर लन्डनमा पहिले ब्याटिङ गरेको भारतले 324 रन बनाएको थियो। उसका दिनेश कार्तिक 94 रनमा रिटायर्ड हट भयो भने शिखर धवनले 60 रनको योगदान गरे।
यस्तै अर्को अभ्यास खेलमा श्रीलंकासँगको खेल जित्न न्यूजील्याण्डले 357 रनको लक्ष्य पाएको छ। लक्ष्य पछ्याएको न्यूजील्याण्डले ताजा अवस्थामा 7 ओभर 2 बलको खेल सकिँदा कुनै पनि विकेट नगुमाई 42 रन बनाएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिनै लागेको छ। बिदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सहमतीय सरकार गठन हुने सम्भावना न्यून बन्दै आफ्नो नेतृत्वमा सरकार गठन हुने कांग्रेस सभापति देउबाको दावी।
दोस्रो चरणको चुनाव असार 14 गतेका लागि सार्ने सरकारको तयारी। पछिल्लो राजनैतिक अवस्थाबारे छलफल गर्न कांग्रेस र एमालेका शीर्ष नेताको बैठक आज बस्दै।
काठमाडौँ उपत्यकामा पैदल यात्रीले अब जेब्रा क्रस वा आकाशे पुलबाट मात्रै बाटो काट्नुपर्ने। जथाभावी बाटो काट्ने 2100 भन्दा धेरैबाट आज 4,00,000 भन्दा बढी जरिवाना संकलन।
बाबरी मस्जिद काण्डमा भाजपाका शीर्ष नेताको मुद्दा यथावत रहने, मुद्दा अघि बढाउने भारतीय विशेष अदालतको निर्णय।
र राष्ट्रिय महिला लीग फुटबलमा झापा कञ्चनपुर स्याङ्जा र रौतहट विजयी।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पणको समय सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै सुनिता पहरी र लक्ष्मण कार्की बिदा हुन्छौ। नमस्कार।